SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार श्रोतावृन्द, एसबीएस रेडियोको नेपाली कार्यक्रममा स्वागत छ। म सुनिता पोखरेल। आज विक्रम सम्बत 2078 साल मङ्सिर 23 गते, तदनुसार डिसेम्बर 9 तारिक बिहिबार। अब कार्यक्रमको सुरुवातमा चाहिँ आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ। एसबीएस नेपाली गुरिङ्गाई राष्ट्रका कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टुरिस्ट स्ट्रेट आइल्यान्डर भूमिका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्छौँ, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब अहिलेलाई भने लागिहालौँ आजको पछिल्लो एसपिएस समाचार सुन्नतर्फ। आजका प्रमुख समाचारमा, उप प्रधानमन्त्री बार्नबी जोयसमा कोरोना संक्रमण, क्विन्सल्यान्ड र नर्दर्न टेरिटोरीले 80% खोप लक्ष्य पुर्याए, र नेपाली कङ्ग्रेसको महाधिवेशनमा संस्थापन इतरमा सभापति पदका लागि साझा उम्मेद्वार छान्न छलफल जारी। प्रधानमन्त्री स्कट मोरिसनले उप प्रधानमन्त्री बार्नबी जोइससँग कुरा गरेको बताएका छन्। नेसनल्सका नेता जोइसलाई अमेरिकामा पुगेपछि कोभिड-19 संक्रमण देखिएको थियो। सरकारको नयाँ सामाजिक सञ्जाल सम्बन्धी नियम योजना सम्बन्धी कार्यका लागि वाशिङटन डिसी पुगेका जोइस त्यसभन्दा अगाडि संयुक्त अधिराज्यमा गएका थिए। उनले युकेमा नै रहँदा संक्रमित भएको हुन सक्ने अड्कल गरिएको छ, तर सो संक्रमण डेल्टा वा ओमिक्रन कुन हो भनेर भने खुलाइएको छैन। प्रधानमन्त्री मोरिसनले अमेरिका जुन उद्देश्यका साथ आएको हो त्यो काम गर्न नपाउँदा उप प्रधानमन्त्री जोइसले निराशा व्यक्त गरेको बताएका छन्।
You know, he's feeling all right, apart from, you know, the mild illness, and he has been vaccinated. And what we do know already is that the vaccinations do have an impact on the seriousness of the disease. And that's why it's so important to get vaccinated. It's another important reminder, and why the booster is also so important, and encourage everybody to get their boosters.
प्रधानमन्त्री स्कट मोरिसनले स्वास्थ्य सुझावमा परिवर्तन आएको खण्डमा संघीय सरकार कोभिड-19 बुस्टर खोप अगाडिदेखि नै वितरण गर्न तयार रहेको बताएका छन्। खोप सम्बन्धी सुझाव दिने निकाय अटागीले 18 वर्षभन्दा माथिका व्यक्तिले दोस्रो खोप लगाएको 6 महिनामा बुस्टर डोज लगाउन सक्ने सुझाव दिएको छ। तर ओमिक्रन भेरिएन्ट देखिएसँगै केही राष्ट्रहरूले उक्त खोप बीचको समयान्तरलाई घटाएका छन्। प्रधानमन्त्री मोरिसन भन्छन्, संघीय स्वास्थ्य अधिकारीहरूले विदेशमा भइरहेका कार्य विकासलाई
You know, he's feeling all right, apart from, you know, the mild illness, and he has been vaccinated. And what we do know already is that the vaccinations do have an impact on the seriousness of the disease. And that's why it's so important to get vaccinated. It's another important reminder. And why
पश्चिम अस्ट्रेलिया बाहेक अस्ट्रेलियाका सम्पूर्ण राज्य तथा प्रदेशहरूले खोप लगाउनेहरूको संख्या 80% पुर्याएका छन्। पछिल्लो समयमा उक्त खोप लगाउने संख्या पुग्नेमा क्विन्सल्यान्ड र नर्दर्न टेरिटोरी रहेका छन्। प्रधानमन्त्री स्कट मोरिसनले ट्विटर मार्फत 80% जनसङ्ख्याले खोप लगाएकोमा क्विन्सल्यान्ड र नर्दर्न टेरिटोरीलाई बधाई दिएका छन्। क्विन्सल्यान्डका उप प्रिमियर स्टिभन मिल्सले सरकार राज्यको लागि यो निकै राम्रो परिणाम भएको भन्दै अझै केही कार्यहरू गर्न बाँकी रहेको बताएका छन्। अस्ट्रेलियाभर 16 वर्षमाथिका 93% भन्दा बढीले खोपको पहिलो मात्रा लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू झण्डै 89% रहेका छन्। अस्ट्रेलियाली प्रहरीले दोस्रो चरणको अपरेसन आइरन साइट सुरु गर्ने तयारी गरिरहेको छ। यसको मुख्य उद्देश्य आगामी हप्ता र महिनाहरूमा देशभर सर्च वारेन्ट जारी गर्ने रहेको छ। पहिलो चरणको अपरेसन संघीय अनुसन्धान ब्युरो एफपिआईसँगको सहकार्यमा 3 वर्षसम्म चलेको थियो र 300 अपराधका संदिग्धहरूसम्म पुग्न आवश्यक जानकारीहरू सङ्कलन गरिएको थियो। डिटेक्टिभ सुपरिन्टेन्डेन्ट क्रिस्टी स्कटले उनीहरूको नजरमा 160 अपराधका आरोपीहरू रहेको बताए।
The AFP will never give up in the fight against organised crime. We do this to keep Australians safe. That is our number one job. Transnational serious organised criminals, including outlaw motorcycle gangs, Asian organised crime and Italian organised crime, are trafficking drugs into Australia at an industrial scale because of the significant profits being made. The AFP is deeply concerned about how Australia's illicit drug use impacts national security, money laundering and the economy. We also hold grave fears about how illicit drug use is impacting our vulnerable communities.
नेपालको प्रसंगमा कंग्रेस महाधिवेशन नेपाली कंग्रेसको 14 महाधिवेशन भोलिबाट सुरु हुन लागिरहँदा पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूले ठूलो संख्यामा उम्मेदवारी घोषणा गरेका छन्। सभापति पदका लागि आफ्नो उम्मेदवारी हाल्नेमा संस्थापन तर्फबाट वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने निर्णय गरे पनि उनलाई चुनौती दिन नेता प्रकाश मानसिंह त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला र शेखर कोइराला रहेका छन्। प्रधानमन्त्री समेत रहेका देउवालाई चुनौती दिन साझा उम्मेद्वार छान्ने पटक पटकको छलफल पश्चात पनि प्रकाश मानसिंह र शेखर कोइरालाले आफ्नो उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् भने पौडेल र शशांक कोइराला भने छलफलका लागि आफूहरू लचिलो हुन तयार रहेको बताएका छन्। बुधबार भएको साझा उम्मेद्वार छान्ने प्रयास सफल नभएपछि उक्त छलफलमा सहभागी नेता बलबहादुर केसीले बीबीसी नेपालीसँग कुरा गर्दै छलफल बिहिबार पनि जारी रहने बताएका थिए।
शशाङ्कजीले मलाई छोडिदिइसक्नुभयो। सबै हिसाबले म उपयुक्त उम्मेद्वार हुँ। पार्टीलाई र यो विचारलाई बचाउन मभन्दा उपयुक्त छैन, तैपनि एकताको निम्ति विकल्पहरू निस्किन्छ भन्ने म तयार छु भन्नुभएको हो। टुङ्गोमा पुग्ला
5 वर्षका लागि केन्द्रीय नेतृत्व छान्ने महाधिवेशनले 1 सभापति, 2 उपसभापति, 2 महामन्त्री र 8 सहमहामन्त्री सहित 13 पदाधिकारी र 165 जना केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्दैछ। अब लागौँ आजको खेलकुद समाचारतर्फ। अस्ट्रेलियाली ओलम्पिक पौडीबाज म्याडलिन ग्रुप्सले स्विमिङ अस्ट्रेलियाका प्रशिक्षक कर्मचारीको कथित दुर्व्यवहारको आरोपलाई लिएर थप जानकारी दिएकी छन्। जुन महिनामा टोकियो ओलम्पिक्सका लागि भएको ट्रायलबाट बाहिरिएपछि र लगत्तै सामाजिक सञ्जालमा नारी द्वेषी विकृत व्यक्तिहरू र उनीहरूका भरौटेहरू भन्दै उनले गरेका पोस्टहरू पश्चात ग्रुप्सलाई लिएर समाचार बनेका थिए। उनका सामाजिक सञ्जालका पोस्टहरू पश्चात एक स्वतन्त्र छानबिन प्यानलले स्विमिङ क्षेत्रमा महिला र किशोर प्रति गरिने व्यवहारबारे छानबिन गरेको थियो। ग्रुप्सले एबिसीसँग कुरा गर्दै आफू किशोर पौडीबाज हुँदा एक पुरुषबाट कथित दुर्व्यवहारको शिकार भएको बताएकी छन्, जहाँ प्रशिक्षकले उनको स्तनमा एकोहोरो हेरेको र अनुपयुक्त ढङ्गबाट आफूलाई छोएको आरोप लगाएकी छन् र जो मान्छेले उनीमाथि कथित दुर्व्यवहार गरेका हुन् उनी अझै स्विमिङ क्षेत्रमा नै कार्यरत रहेको उनको भनाइ छ। अब आजको विदेशी मुद्राको विनिमय दर र 1 अस्ट्रेलियाली डलर बापत आज नेपाली 86 रुपियाँ 50 पैसा, 71 अमेरिकी सेन्ट र 63 युरो सेन्ट प्राप्त हुनेछ। अब भोलि शुक्रबारको मौसम सम्बन्धी जानकारी। पर्थमा अधिकतम तापक्रम 25 डिग्रीका साथ आंशिक बदली हुनेछ। 24 डिग्री रहने एडिलेडमा धेरै जस्तो समय घाम लाग्नेछ। केही समय बादल लाग्ने मेलबर्नमा अधिकतम तापक्रम रहनेछ 20 डिग्री। होबार्ट र क्यानबेरा दुवै स्थानमा 17 डिग्रीका साथ केही समय पानी पर्नेछ भने त्यस्तै मौसम रहने वोलङ्गङमा अधिकतम तापक्रम 21 डिग्री पुग्नेछ। सिडनीमा पानी पर्ने र 25 डिग्री। 26 डिग्री अधिकतम तापक्रम रहने न्यूकासलमा आंशिक बदली हुनेछ। ब्रिस्बेनमा आँधीको सम्भावनाका साथ पानी पर्ने र तापक्रम 32 डिग्री रहनेछ। केन्समा तापक्रम 34 डिग्रीसम्म उक्लने र आंशिक बदली हुनेछ र अन्त्यमा डार्विनमा 33 डिग्री अधिकतम तापक्रम र वर्षाका साथै आँधीको सम्भावना रहेको छ। यसका साथ आजको एसपिएस समाचार यति नै।
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
यो पहिलो विश्रामपछि स्वागत छ श्रोतावृन्द। र तपाईँले आज एसपिएस रेडियोको नेपाली कार्यक्रम किन अलि ढिलो गरी बज्यो भन्ने सोचिरहनु भएको छ भने यसलाई प्राविधिक गडबडी भन्छन् क्या अरे होइन। र म सुनिता पोखरेल रहेको छु र अलिकति कार्यक्रममा आज प्रस्तुत हुने विषयबारे जानकारी दिन पाएको थिइनँ र अब त्यही जानकारी छोटकरीमा लिइहालौँ। अब 14 पिक्सको चर्चा त सुन्नुभएकै होला। अहिले विश्वमै लोकप्रियता कमाइरहेका निर्मल पूर्जा वा निम्स दाईको साहसको अन्तर्राष्ट्रिय स्तरमा नै प्रशंसा भएको छ। हामी एक नेपाली पृष्ठभूमिका निर्मल पूर्जा चर्चाको यो सफलताबारे गैरावासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङसँग यसबारे गरेको कुराकानी प्रस्तुत गर्नेछौँ। अब 14 पिक्स तपाईँले हेर्नुभयो भने कस्तो लाग्यो भनेर पनि हामीलाई एसएमएस पठाउन सक्नुहुनेछ 0429996263। त्यस्तै अब नेपालबाट चोरिएका सांस्कृतिक सम्पदा र कलाकृतिलाई देश फर्काउने अभियानका बारेमा नेपाल संवाददाताबाट सुन्नेछौँ। बेजिङ ओलम्पिकमा अस्ट्रेलियाको कूटनीतिक सहभागिता नहुने बारे एक रिपोर्ट पनि सुनौला। त्यस्तै गत डिसेम्बर 4 तारिकमा न्यू साउथ वेल्स राज्यमा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली मूलकी भद्रा वाइबा क्यान्टरबरी ब्याङ्कस्टाउन क्षेत्रबाट काउन्सिलर पदमा निर्वाचित बनेकी छन्। उनीसँग गरिएको कुराकानी पनि प्रस्तुत गर्नेछौँ आजको कार्यक्रममा। अब त्यस्तै अस्ट्रेलिया आउँदा के कस्ता सामग्रीहरू चाहिँ विदेशबाट यहाँ ल्याउन पाइन्छ र के कस्तो सामग्री ल्याउन पाइँदैन भन्ने सम्बन्धमा विस्तृत रिपोर्ट पनि प्रस्तुत गर्नेछौँ। समयले साथ दिए गीत सङ्गीत पनि हुनेछन् र अब यति भन्दै चाहिँ अब गत आइतबारको कार्यक्रमको बारेमा अलिकति चर्चा गरिहालौँ। गत आइतबारको कार्यक्रममा चाहिँ महिनाको पहिलो आइतबार भएकाले हामीले पछिल्लो कार्यक्रममा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग विविध आर्थिक विषयहरूमा कुरा गरेका थियौँ। यही क्रममा मध्यम आय स्रोत भएका परिवारलाई घर किन्नलाई डिपोजिट जमा गर्न 9-10 वर्ष लाग्छ भने अस्ट्रेलियन फाइनेन्सियल रिभ्यूको प्रोपर्टी सम्मेलनमा बताइँदा पैसा बचाउने तरिकाबारे प्रश्न सोधेका थियौँ। अब सुनौ विश्वास भट्टराईसँग गरिएको कुराकानीको यो छोटो अंश।
अब जब प्रोपर्टी प्राइस यसरी एक्सपोनेन्सियली बढ्यो अहिले आएर, अब तपाईँलाई थाहा भएको होला सिडनीको मेडियन हाउस प्राइस 1.3 मिलियन हिट गर्यो होइन। त्यो भनेको मतलब के हो भन्दाखेरि झन्डै तपाईँले 5-10% सेभ गर्ने भने पनि यहाँ 100,000 कुरा आयो होइन। त्यही गरेर अभियसली गर्दाखेरि तर हामीले के पनि बुझ्नुपर्छ भने प्रपर्टीको लागि पैसा सेभ गरेर डिपोजिट सेभ गरेर गाह्रो हुनेको कारण चाहिँ यो सँगसँगै चाहिँ इन्फ्लेसन पनि बढेको छ कि हरेक कुराको पैसा बढिसक्यो होइन। पेट्रोलदेखि लिएर खाने सामग्रीदेखि लिएर हरेक कुराको, त्यसले गर्दा चाहिँ यो सेभ गर्न गाह्रो छ। अब यसको लागि पनि सबभन्दा राम्रो बेस्ट प्र्याक्टिस के हुन्छ भन्दाखेरि हेर्नुहोस्, अब सबभन्दा पहिला बजेटमा चल्न सिक्नु पऱ्यो हामीले आफैले होइन। मनी स्मार्ट भन्ने गभर्मेन्ट वेबसाइट छ जहाँबाट कि तपाईँको स्प्रेडसिट र बजेटिङको टुल्सहरू स्प्रेडसिटमा डाउनलोड गर्न मिल्छ। त्यो चाहिँ एकदम राम्रो स्टार्टअप हो। तपाईँको इन्कम कति छ, तपाईँको एक्सपेन्स कहाँ कहाँ छ भन्नु, सबभन्दा पहिला त आफूले आफ्नो सिनारी बुझ्नु पऱ्यो होइन। अनि त्यहाँबाट कहाँबाट कटौती गर्न सकिन्छ भन्ने कुरा हेर्नुहोस्। सेभिङ गर्नेको सबभन्दा ठुलो कुरा अर्को चाहिँ के भने खर्च कम गर्ने हो होइन। अब अननेसेसरी डिस्क्रेसनरी स्पेन्डिङहरूलाई कम गर्दै लाने हो। त्यो बाहेक अब हामीले गर्न सक्ने र अलिकति फास्ट ट्र्याक ल्याउन सक्ने भनेको तपाईँको न्यू साउथ वेल्स गभर्मेन्टको तपाईँको सुपर एडुसन डिपोजिट स्किम भन्ने किसिमको के भन्छ प्रोसेसहरू पनि छ जहाँ कि सुपर एन्युसनबाट पनि तपाईँले सुपर एन्युसनको मार्फत पनि तपाईँले आफ्नो डिपोजिट सेभ गर्न सक्नुहुन्छ जो कि ट्याक्स पनि तपाईँले क्यास इन गर्न सक्छ। हो यस्तो कुराहरूको पनि तपाईँको उपलब्ध छ।
र अब पैसा कसरी जोगाउने र मोर्गेज स्ट्रेस को बारेमा पनि गरिएको यो पुरा कुराकानी चाहिँ तपाईँले हाम्रो वेबसाइटमा sbs.com.au/nepalima प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लिङ्क फेसबुक र ट्विटरमा @sbsnepalima पनि राखेका छौँ। तर एउटा महत्त्वपूर्ण कुरा, यी जानकारीहरू चाहिँ सामान्य प्रकारका हुन्, तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि चाहिँ आफ्नो आर्थिक सल्लाहकारलाई नै सम्पर्क गर्नुहोस्। अब यति भन्दै चाहिँ अर्को प्रसङ्गतर्फ लागौँ। बेजिङमा आयोजना हुने शीतकालीन ओलम्पिकमा कूटनीतिक सहभागिता नजनाउने बाइडेन प्रशासनको निर्णयलाई अस्ट्रेलियाले पनि पछ्याएको छ। प्रधानमन्त्री स्कट मोरिसनले यो निर्णय आश्चर्यको कुरा नभएको भन्दै सरकार आफ्नो विश्वासबाट पछि नहट्ने बताएका छन्। प्रधानमन्त्री स्कट मोरिसनले यो निर्णयलाई आश्चर्यका रूपमा नलिनुपर्ने भन्दै जिन्जियाङमा भएका कथित अत्याचार, सामूहिक रूपमा उरुङ्गाई बन्दी बनाइएका जस्ता विषयहरू चिन्ताको विषय रहेको बताएका छन्।
It will come as no surprise that the Australian government will not be sending any official representatives to the forthcoming Winter Games in China. For some time, people have been very aware that we have been raising a number of issues that have not been received well in China, and there's been a disagreement between us on those matters.
यता प्रधानमन्त्रीका यी कुरामा ह्युमन राइट्स वाचका एलेन पियर्सन पनि स्वीकार गर्छन्। उनी भन्छन् कि जिन्जियाङमा भइरहेका दुर्व्यवहारका घटनाहरूलाई जवाफदेही समाधान गर्ने दिशामा यो महत्त्वपूर्ण कदम हो।
I think this is a crucial step towards addressing accountability for the abuses that are taking place right now in Xinjiang. Many countries commit human rights violations, but there is only one Olympic host that is committing crimes against humanity right now. And I think that governments should not reward that by turning up at the Olympic Games.
म्याट क्यारोल अस्ट्रेलियन ओलम्पिक कमिटीका अध्यक्ष हुन्। उनी भन्छन् कि अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै करिब 40 जना खेलाडीहरूले ओलम्पिकमा भाग लिनेछन्, तर खेलका विषयमा राजनैतिक निर्णय भने सरकारलाई नै छाड दिने उनको भनाइ छ।
So our athletes and the team officials, coaches, doctors, myself and the vice president Ian Chesterman and John Coates will be at the games, and our athletes will be there to represent the country as they did so proudly in Tokyo. We'll do the same thing again in Beijing. The a diplomatic boycott is a matter for government.
यता क्यानबेरास्थित चिनिया दूतावासले यसका बारेमा चासो दिएको छ। उसले भनेको छ कि ओलम्पिकका दौरान अस्ट्रेलियाको सफलता खेलाडीहरूमा भर पर्छ, न कि अस्ट्रेलियाली अधिकारीहरूको उपस्थितिमा।
Australia's success at the Beijing Winter Olympics depends on the performance of Australian athletes, not on the attendance of Australian officials. And the political posturing, the blame for the current predicament of China-Australia relations, lies squarely on the Australian side.
यता ओलम्पिकका दौरान कूटनैतिक सहभागिता नजनाउने निर्णयप्रति बेजिङले वाशिङटनलाई प्रतिकार्य गर्ने धम्की दिएको छ। अस्ट्रेलियाप्रति पनि यस्तै धम्की आउने हो कि भन्ने कुरालाई पनि चासोका साथ हेरिएको छ। स्कट मोरिसनले चीनले त्यस्तो प्रतिक्रिया जनाए त्यो निष्पक्ष नहुने बताएका छन्। यता विपक्षी दल लेबर पनि सरकारी अडानको पक्षमा उभिएको छ। विपक्षी दलका उपनेता रिचर्ड माल्सले चीनमा मानवाधिकारको अवस्थालाई हेरेर उक्त निर्णय लिनु सही कदम भएको एबिसीलाई बताएका छन्। र अस्ट्रेलियाको पछिल्लो निर्णयपछि जापान र केही युरोपेली मुलुकले पनि सोही किसिमको सन्देश चीनलाई पठाउने विचार गरिरहेको बताइएको छ। अब यो रिपोर्ट पनि हाम्रो वेबसाइटमा केही समयपछि प्राप्त गर्न सक्नुहुनेछ भन्दै अर्को विषयवस्तुतर्फ छिटो छिटो प्रवेश गरिहालौँ।
SBS नेपाली मोबाइल, अनलाइन र रेडियोमा
गत डिसेम्बर 4 तारिकमा न्यू साउथ वेल्स राज्यमा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली मूलकी भद्रा वाइबा क्यान्टरबरी ब्याङ्कस्टाउन क्षेत्रबाट काउन्सिलर पदमा निर्वाचित बनेकी छन्। रोजल्यान्ड वार्डमा लेबरको प्रतिनिधित्व गरेर उठेकी भद्रा दोस्रो वरियतामा रहेकी थिइन्। राज्यका विभिन्न क्षेत्रबाट 9 जना नेपाली भाषीको उम्मेदवारी परेको थियो। राज्यका सम्पूर्ण क्षेत्रको नतिजा प्रकाशित भए पश्चात आगामी केही दिनमा आधिकारिक पदभार ग्रहण गर्ने कार्यक्रम रहेको उनले एसबीएस नेपालीसँगको कुराकानीमा बताएकी छन्। नेपाली समुदायको प्रतिनिधित्व गर्दै पहिलो महिला काउन्सिलर बन्ने भएपछि आफू निकै गौरवान्वित भएको बताएकी छन्। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको यो छोटो अंश।
एकदमै गौरवित भएको जस्तो फिलिङ भएछ। मैले यस्तो रेकर्ड राख्न पाएकोमा खुसी लागेछ। सबै नेपालीहरूको प्रतिनिधित्व गर्नु पाउनु भनेको यो चाहिँ सुवर्ण अवसर हो मेरो लागि। यो जितलाई चाहिँ मेरो मात्रै जित नलिएर सम्पूर्ण नेपालीहरूको जित जस्तो लागेछ, र सम्पूर्ण भोलिन्टियर दाजुभाइ दिदीबहिनीहरू र सम्पूर्ण रोजल्यान्ड वार्डवासीहरूको जित जस्तो लागिरहेछ। उहाँहरूको साथ र सहयोग लिन यो जित सम्भवै थिएन, जसले गर्दा यो सम्भव भयो।
अनि जस्तो पहिलोचोटि जाने नेपाली मूलको प्रतिनिधित्व गरेर यहाँको पोलिटिक्समा जाँदाखेरिको फिलिङ्स पनि भनौँ न, अब योभन्दा अगाडि पनि प्रयासहरू त भएको थियो, तर पनि अब तपाईँ जुन तरिकाले सक्सेसफुल हुनुभएको छ त्यो चाहिँ भएको थिएन। यतिखेर तपाईँ पहिलो महिला हुँदाखेरि चाहिँ कस्तो फिल भइरहेको छ?
एकदमै हर्षित छु, किनभने मलाई लेबर पार्टीले यो पहिलो महिला अथवा पहिलो नेपाली बनाउनमा सहयोग गर्नुभयो। त्यसले गर्दा चाहिँ अब चाहिँ म चाहिँ एकदमै राम्रोसँग दिनरात नभने खटेर नेपालीहरूको साखा उच्च पार्ने किसिमले काम गर्ने विचार पनि आएको छ। सायद म त्यसरी नै गर्छु भविष्यमा।
अब यो यहाँको पोलिटिक्समा जानको लागि चाहिँ कतिको गाह्रो भयो? एउटा भनौँ न यहाँको माइग्रेन्ट ब्याकग्राउन्ड भएर यहाँ स्ट्रगल गरेर यहाँका कुराहरू सिक्दै गर्दाखेरि चाहिँ यहाँको पोलिटिक्समा लाग्न चाहिँ कतिको गाह्रो हुँदो रहेछ?
खासै मलाई त्यतिको गाह्रो भएन, किनभने मेरो हस्बेन्ड चाहिँ पहिलादेखि नै यहाँको पोलिटिक्समा सक्रिय हुनुहुन्थ्यो, अनि त्यसपछि म हस्बेन्डसँगै सँगसँगै गएको भएर मैले चाहिँ 2013 लेबर पार्टीको मेम्बर भएर काम गरेँ। त्यसमा पनि म विभिन्न पदहरू लिएर काम गरेँ। अहिले चाहिँ म पञ्चबोल शाखाको चाहिँ एसिस्टेन्ट सेक्रेटरी छु, जसले गर्दा मैले बिस्तारै बुढोले धेरै कुराहरू सिकाउनु भयो, जसले मैले सिकेँ र अनि त्यसलाई चाहिँ अलिकति अगाडि बढ्ने धेरै सहयोग भयो मलाई.
यो बिचमा अब चुनाव लड्दै गर्दाखेरि चाहिँ नेपाली समुदायबाट चाहिँ कतिको सपोर्ट पाउनु भयो तपाईँले?
तपाईँहरू जस्तै मिडियाहरूले होइन नेपाली दाजुभाइ दिदीबहिनीहरूले धेरै नै हेल्प गर्नुभएको छ. सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू जहाँ बस्नु भए पनि मलाई मेरो सहयोगको लागि आइदिनु भयो, मेरो भोलिन्टियर गरिदिनु भयो, धेरै 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 हेल्प गर्नुभएको छ.
रोजल्यान्डको क्षेत्र एक हिसाबले भन्दाखेरि धेरै माइग्रेन्ट कम्युनिटी बस्ने क्षेत्र पनि हो. धेरै धेरै देशका मान्छेहरू चाहिँ यहाँ बसिरहेको हुनुहुन्छ. उहाँबाट उहाँहरूको पनि तपाईँबाट अथवा तपाईँको टिमबाट एक्सपेक्टेसन हुनसक्छ. के योजनाहरू बनाउनु भएको छ यो क्षेत्रको लागि भनेर?
पार्टीको नीति नियम अनुसारै हामीलाई लागू गर्छौँ. स्पेसल्ली हामीले चाहिँ यो एरियाको लागि चाहिँ क्लिन आफ्नै लोकल स्ट्रिटहरू सफा गर्ने अनि ओभर डेभलपमेन्टहरू रोक्ने अनि मल्टिकल्चरल कम्युनिटी बनाउने.
तपाईँ जस्तै अब तपाईँ त पहिलो हुनुभयो होइन, तपाईँ जस्तै पछि राजनीतिमा आउन चाहने मान्छेहरू नेपाली कम्युनिटीको मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? कसरी चाहिँ राजनीतिमा आउन सकिँदो रहेछ अथवा चाहिँ त्यसका त्यसको बाटोहरू चाहिँ के कस्ता हुँदो रहेछन्?
जितै हुन्छ भन्ने पनि छैन, हार भए पनि निरन्तर रूपमा लागिरहनुपर्छ. तर हामी नेपालीहरूको सोचाइ नेपालको जस्तो हुँदैन, यहाँको राजनीति टोटली फरक हुन्छ. अब अस्ट्रेलियाको सबै कुरा बुझेर अस्ट्रेलियाको राजनीतिक व्यक्तिवादी अथवा पार्टीको सिद्धान्त अनुसार मात्रै चल्छन्. सबभन्दा ठुलो कम्युनिटीलाई चाहिँ हामीले सर्वश्रेष्ठ मान्छौँ. उहाँहरूले जे भन्नुहुन्छ कम्युनिटीकै हक हितको लागि हामी लाग्छौँ.
यहाँका ठुल्ठुला नेताहरूसँग पनि चिनजान छ, भेटघाट हुन्छ, कुराकानी हुन्छ होला. उहाँहरूले चाहिँ नेपाली कम्युनिटीहरूलाई नेपाली कम्युनिटीलाई विशेष गरी नेपाली समुदायलाई चाहिँ कसरी हेर्ने गरेको पाउनु भएको छ?
उहाँले चाहिँ नेपालीहरूलाई चाहिँ एकदमै राम्रो दृष्टिकोणले हेर्नुहुन्छ. उहाँले चाहिँ नेपालीहरूप्रति धारणा पनि राम्रो छ, नेपालीहरूको प्रतिनिधिको धारणा पनि एकदम राम्रो छ. उहाँले चाहिँ मल्टिकल्चरल ल्याउनको लागि मलाई पनि सिप दिनुभएको हो. अनि साथसाथै नेपालीहरू नि कानमा एकदम लागि पर्ने, झुट नबोल्ने, निरन्तर लाग्ने त्यस्तो भनखान हुन्छ उहाँहरूले.
हजुर, अब तपाईँले अब आफ्नो पेसालाई र यो राजनीतिलाई चाहिँ सँगसँगै कसरी लिएर जानुहुन्छ?
मैले राजनीति त पेसालाई सँगसँगै लानुपर्छ. यो भनेको चाहिँ टोटल्ली भोलिन्टियर काम जस्तै भयो राजनीतिमा लागेको. अनि पेसा चाहिँ मैले कन्टिन्यू काम गर्दै जान्छु सँगसँगै.
अन्तिममा चाहिँ अब नेपाली सङ्घ कम्युनिटीलाई चाहिँ अब भनौँ न कम्युनिटीको पनि केही हात रह्यो तपाईँलाई जिताउनलाई, कम्युनिटीलाई नेपाली समुदायलाई चाहिँ के भन्न चाहनुहुन्छ?
म मेरो सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू तपाईँहरू मिडिया कर्मीहरू सबैलाई अनि त्यसपछि म मेरो लागि भोलिन्टियर खट्नुभएका मेरा दाजुभाइ दिदीबहिनीहरू साथै यो एरियामा बस्नुहुने सबै रोजल्यान्ड वार्डको सम्पूर्ण नेपाली मात्रै नभएर सम्पूर्ण कम्युनिटीको समुदायहरूलाई पनि मेम्बरहरूलाई पनि सबैलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु. उहाँहरूले गर्दा यो जित मेरो मात्रै होइन उहाँहरूको पनि हो. उहाँहरू बिना मैले यो जित्ने सम्भावना पनि थिएन होला. यसको लागि हृदयदेखि नै धन्यवाद.
र सहकर्मी कृष्ण पोखरेल क्यान्टरबरी ब्याङ्कस्टाउन क्षेत्रबाट काउन्सिलर पदमा निर्वाचित बनेकी नेपाली मूलकी भद्रा वाइबासँग कुराकानी गर्दै उनको जितको बारेमा र राजनीतिक यात्राको बारेमा. र यो कुराकानी पनि तपाईँले हाम्रो वेबसाइटमा केही समय पश्चात पाउन सक्नुहुनेछ. यति भन्दै अब विश्राम लिउँ छोटो, अनि त्यसपछि अब बाँकी रहेका प्रसङ्गहरू लिएर फेरि पनि म उपस्थित हुनेछु. विश्रामपछि स्वागत छ फेरि पनि एसबिएस रेडियोमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ. म सुनिता पोखरेलको साथमा र अब भने समय भएको छ नेपाल संवाददाता सेवा भट्टराईबाट यो हप्ताको कुराकानी सुन्ने. नेपालबाट सन् 1970 र 80 दशकमा सयौँको संख्यामा सांस्कृतिक सम्पदा र कलाकृति चोरिएका थिए भने भर्खरै मात्रै त्यस्ता सम्पदा फर्काउनेपट्टि अभियन्ता र सरकार सक्रिय बनेका छन्. सन् 1980 दशकमा पाटनको पटकोबाट चोरी गरिएको लक्ष्मीनारायणको मूर्ति यसै हप्ता फिर्ता ल्याइएर पुनर्स्थापित गरिएसँगै अरू त्यस्ता कलाकृतिका बारेमा पनि चासो बढेको छ. अस्ट्रेलियाको न्यू साउथ वेल्सको आर्ट ग्यालेरीमा पनि 20 वर्षदेखि नेपालको एउटा कलाकृति रहेको पत्ता लागेपछि अभियन्ताहरूले त्यसमाथि पनि प्रकाश पारेका छन्. पाटनको सुलीमा स्थित रत्नेश्वर मन्दिरको त्यो काठको टुँडाल नेपाल फर्काउने प्रक्रिया कहाँ पुग्यो भनेर नेपाल संवाददाता सेवा भट्टराईले एकजना अभियन्ता रोशन मिश्रालाई सोध्नु भएको थियो.
त्यो सुलिमाको स्ट्रटको चाहिँ के छ भनेदेखि त्यो स्ट्रट चाहिँ खासमा मैले 2019 त्यहाँ जाँदाखेरि मैले देखेको थिएँ कि न्यू साउथ वेल्स ग्यालरीमा मैले देखेको थिएँ अनि सुलिमाको चाहिँ 70s यो हराएको देखिन्छ होइन अनि त्यसमा यो पर्टिकुलर केसमा चाहिँ हामीले के गर्यो भने मैले डिरेक्टली अस्ट्रेलियाको त्यो म्युजियमको क्युरेटरलाई इमेल गरेँ अनि उसँग कुरा भएपछि चाहिँ उनले त्यो सपोर्ट गर्ने हिसाबबाट नै कुरा गर्यो होइन अनि मैले चाहिँ के भनेर त्यो के भनेर पठाइदिउँ भने कि यो चाहिँ अब यसरी हराइएको थियो होइन त्यति बेला 9 हो कि 12 स्टोन एकैचोटि हराएको छ कि प्लस त्यति बेला रेप्लिका पनि बनाइएको थियो पछि त्यो रेप्लिका शुद्ध पनि हराएको छ क्या त्यहाँ त्यो क्रममा चाहिँ अब त्यो हरायो त्यसपछि सबैजना अब कसैले मतलब भएन होइन चुपचाप नै बसियो अनि अहिले आएर चाहिँ अब यो अस्ट्रेलियाको न्यू साउथ वेल्स ग्यालरीमा फ्लोट भएको देखियो होइन अनि उनीहरूलाई गर्दाखेरि उनीहरूले के भन्यो भनेदेखि हो यो हामीसँग छ तर यो चाहिँ नि हामीलाई पुऱ्याएको हो होइन अनि त्यो त्यति बेलादेखि चाहिँ उनीहरूसँग डिस्प्लेमा छ भन्ने कुरा भयो म्युजियमको वेबसाइटमा गयो भने तपाईँले अहिले पनि देख्नुहुन्छ अथवा ग्लोबल नेपाली म्युजियममा हेर्नुभयो भने देखिन्छ त्यो सुलिमा मन्दिरकै हो भनेर नि उनीहरूले म्युजियमको टेक्स्टमा नै लेखेको छ होइन भनेपछि त अब त्यो उनीहरूलाई पनि थाहा भएको कुरा भयो कि यो चाहिँ म्युजियमकै हो भन्ने कुरा
अनि तपाईँले पहिलोचोटि त्यहाँ अस्ट्रेलियामा गएर यो मूर्ति देखे भनेर पनि भन्नुभएको थियो यो कसरी देखेर कसरी चिन्न पुग्नु भयो तपाईँले
अब एउटा मैले अघि नै भने जस्तै यो सजिलो कुरा चाहिँ के भयो भनेदेखि नाम नै लेखिएको छ कुन कुन मन्दिरको हो भन्ने कुरा नेपालका प्राय जस्तो सामानलाई फ्रम काठमाडौँ भ्याली भनेर लेखिने चलन थियो अथवा फ्रम पाटन अथवा पाटन पनि नबेनिएर प्रायलाई काठमाडौँ भ्याली भनेर लेखिया हुन्छ कि अब यो पर्टिकुलर चाहिँ सुलिमा रत्नेश्वर टेम्पल पाटन भनेपछि त त्यो त एकदमै क्वेस्चनेबल कुरा त भइहाल्यो नि आइडेन्टिफाई त त्यतिकै नै भइहाल्यो
नेपाल गभर्मेन्टसँग कुरा भइरहेको छ भन्ने छ तर अब यत्रो टाइमदेखि चाहिँ किन अगाडि बढेन भन्ने
यो अब यो स्लो चाहिँ स्लो प्रोसेस नै हो होइन यो एनएसआरसीको क्याम्पेन थ्रु हामीले डिटेल्स चाहिँ पठाइसकेका छौँ होइन डिपार्टमेन्ट अफ आर्कियोलोजीको यसको बारेमा उनीहरूसँग इन्फर्मेसन हुनुपर्छ होइन अनि उनीहरूले चाहिँ नि अब किनभने हामी त एज अ क्याम्पेनर हामीले त्यसलाई लबी गर्न सक्दैनौँ होइन डिपार्टमेन्ट अफ आर्कियोलोजीले नै त्यसलाई अगाडि कुरा बढाउनु पर्छ अब उनीहरूले बढाएको छ जस्तो लाग्छ मलाई अब यो प्रोसेस चाहिँ अलिकति लामो चाहिँ लाग्न सक्छ
जस्तो यो मन्दिर र यो स्ट्रटको बारेमा चाहिँ यिनीहरूको नेपाललाई अथवा पाटनको सहरलाई चाहिँ यिनीहरूको महत्त्वको बारेमा चाहिँ थोरै के भनिदिनुहोस् न
सुलिमा मन्दिरमा यो भित्रको अब्जेक्ट होइन बाहिरको आर्किटेक्चरल स्ट्रक्चर हो यो तर मलाई चाहिँ के लाग्छ भनेदेखि जुन आर्किटेक्चरल स्ट्रक्चर भए तापनि त्यो मन्दिरसँग भएको डिटी अथवा त्यहाँ भएका अरू कुराहरूसँग चाहिँ त्यसले चाहिँ एउटा अर्कै डिफ्रेन्ट न्यारेसन चाहिँ बोकिरहेको हुन्छ क्या डिफ्रेन्ट नम्बर कनेक्टिङ न्यारेसन चाहिँ बोकिरहेको हुन्छ होइन त्यही भएर अब हाम्रो केसमा चाहिँ अब यस किसिमका अब्जेक्ट्सहरू पनि हराउँदै गयो भनेदेखि ती कनेक्सनहरू पनि टुट्दै जान्छन् अब हामीले अहिले भनौँ न लक्ष्मीनारायणको पुनर्स्थापना गऱ्यौँ ढुङ्गाको मूर्ति हो ओरिजिनल स्पेसमा गएर बस्यो होइन तर अब यो स्टट चाहिँ आएर पनि फिर्ता भएर त्यो मन्दिरमा जान सक्ने चाहिँ अवस्था चाहिँ देखिँदैन होइन किनभनेदेखि त्यो लोड बियरिङ स्ट्रक्चरमा बनेको स्ट्रक्चर हो त्यो आयो भनेदेखि मेरो विचारमा पाटन म्युजियमको वुड कार्भिङ उसमा चाहिँ गएर बस्छ उनीहरू त्यहाँ विलिङ टु मेक अ लस्ट एन्ड स्टोलन यो आर्टिफेक्ट्सको छुट्टै ग्यालेरी बनाउन खोजिरहनु भएको छ होइन त्यो भयो भनेदेखि त्यसमा मजाले डिस्प्लेमा जान सक्छ
यो आर्टिफ्याक्ट डिस्कभर भएको चाहिँ धेरै वर्ष भइसकेको छ भनेर भनिन्छ यो मात्रै होइन अरू पनि आर्टिफ्याक्टहरू फिर्ता ल्याउनमा अलिकति ढिलाइ अथवा अलिकति उदासीन भएको जस्तो लाग्छ हामीलाई त्यस्तो लाग्छ तपाईँलाई कस्तो लाग्छ यो किन भएको होला
हो पहिले चाहिँ गभर्मेन्टको आँखा नपरेको गभर्मेन्टको एकदमै रिक्वायरमेन्ट चाहिँ नपरेको कुरा हो अहिले अब यो नेपाल हेरिटेज रिकभरी क्याम्पेनको सुरु भएपछि चाहिँ के भयो भनेदेखि एउटा स्ट्रक्चर्ड वेबाट कुनै पनि क्लेमहरू चाहिँ हामीले अगाडि बढाउन सक्ने अवस्थामा पुग्यौँ
होइन
किन जुन चाहिँ पहिले भएको थिएन त्यो कारणले म चाहिँ के भन्छु भनेदेखि अहिले हामीले जोसँग डिपार्टमेन्ट अफ आर्कियोलोजीमा कुरा गरिरहेछौँ काम गरिरहेछौँ होइन उहाँहरूले चाहिँ हामीलाई
तपाईँले अघि भर्खरै नेपाल हेरिटेज रिकभरी क्याम्पेनको पनि मेन्सन गर्नुभयो त्यसको बारेमा थोरै भनिदिनुहोस् न यो चाहिँ कहिले कसरी सुरु भएको थियो यसमा को को हुनुहुन्छ के काम गरिराख्नु भएको छ
जनवरी यो 2021 सुरु भएको हो होइन. अब हामीले जुन बेला लकडाउनकै समय थियो होइन, र त्यति बेला संयोगवश कनक सर, म, रोहितजी, देवेन्द्रजी होइन, हामी सबैजना एउटै उद्देश्यको रूपमा जोडिन पुग्यौँ. सुरुवातको पोइन्ट चाहिँ लक्ष्मीनारायण नै हो भनौँ न. मार्चसम्म त हामीले लक्ष्मीनारायणकै लागि नै काम गऱ्यौँ. मार्चमा रिप्याट्रिएट पनि भयो होइन, भनौँ न. एउटा हाम्रो रिप्याट्रिएसन भयो, तिनवटा सुभाष कपुरको यो प्राइभेट कलेक्सन जुन सिज भयो म्यानहट्टनमा होइन, त्यहाँबाट त्यो तिनवटा फिर्ता आयो होइन. त्यसबाहेक हामीले अरू 7-10 जति आउन सक्ने अवस्थामा ल्याइसकेका छौँ, र त्यसबाहेक हामीले करिब करिब 30 जति अब्जेक्ट चाहिँ कुन कहाँ छन् भन्ने कुरा चाहिँ पत्ता लगाइसकेका छौँ. इन्स्टिट्युसन्स, म्युजियम्सहरूले हामीलाई सजिलोसँग दिन सक्ला होइन, किनभने उनीहरूले लुकाउने र बेच्ने जर हुँदैन. अक्सन हाउसेस र प्राइभेट कलेक्सन्सको चाहिँ हामी अलिकति केयरफुल हुनुपर्छ, किनभनेदेखि उनीहरूले चाहिँ लुकाउने र के अरे बेच्ने सम्भावना चाहिँ बढी हुन्छ उनीहरूको केसमा चाहिँ.
र नेपालबाट सन् 1970 र 80 दशकमा सांस्कृतिक सम्पदा र कलाकृति चोरिएको र अहिले चाहिँ अब अभियन्ता र सरकार पनि सक्रिय बनेका छन् ती कलाकृतिहरू फिर्ता गराउनलाई. र यसैमा चाहिँ अब अस्ट्रेलियाको न्यू साउथ वेल्सको आर्ट ग्यालरीमा पनि 20 नेपालको एउटा कलाकृति रहेको भनेर कुराकानी सुनिहाल्नुभयो. र अब यो यो हेर्नलाई चाहिँ अब न्यू साउथ वेल्सको आर्ट ग्यालरीमै जानु पर्ला होइन. र अब यो प्रसङ्ग पश्चात चाहिँ अब अस्ट्रेलिया फर्कौँ र अस्ट्रेलिया के कस्ता कुरामा ध्यान पुर्याउनु पर्छ भन्ने बारे कुरा गरौँ.
एसबीएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्.
चासो रहेका विषयमा आफ्नो भनाइ राख्नुहोस्. 0429996263 एसएमएस पठाएर वा एसबीएस नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्.
र अब अस्ट्रेलियाका अन्तर्राष्ट्रिय सीमा बिस्तारै खोल्ने तर्खरमा रहँदा देशभित्र के सामग्री ल्याउन पाइन्छ र के चाहिँ पाइँदैन भन्ने विषयमा यात्रुहरूलाई जानकारी हुन आवश्यक छ. यस मामिलामा अस्ट्रेलियाको सीमा जाँचहरू निकै कडा हुने गरेको छ. अस्ट्रेलियाको जैविक सुरक्षा कानुनले हानिरहित देखिने तर यहाँको वातावरण र कृषिमा विनाशकारी प्रभाव पार्न सक्ने केही वस्तुहरूको आयातलाई निषेध गर्दछ. आफूसँग ल्याएका सामग्रीको बारेमा जानकारी नदिइकन त्यसलाई लुकाउन खोजेमा मानिसहरूले भारी जरिवाना तिर्न पर्न सक्छ या उनीहरूको भिसा पनि रद्द गर्न सकिन्छ. यसबारे विस्तृत जानकारी सहकर्मी दिनिता रिसालद्वारा तयार पारिएको यो रिपोर्टमा.
अस्ट्रेलियामा प्रवेश गर्ने सामानहरूले यहाँका वातावरण र कृषि उद्योगहरूलाई हानि नगर्ने कुरा सुनिश्चित गर्न कडा जैविक सुरक्षा कानुन र प्रक्रियाहरू रहेका छन्. कृषि, पानी र वातावरण विभागले बायोसेक्युरिटी इम्पोर्ट कन्डिसन सिस्टम बायकन मार्फत देशमा आयात गरिएका उत्पादनहरूको नियमन गर्दछ. ब्रिस्बेन एयरपोर्टका सञ्चालन प्रबन्धक एलन सेल्फ भन्छन्, देशभित्र ल्याउन पाउने र नपाउने सामग्रीहरूको बारेमा जानकारी राख्न र त्यस सम्बन्धी कानुनको पालना गर्न यात्रुको जिम्मेवारी हो. विदेशबाट आइपुग्दा सबै यात्रुहरूले एक इन्कमिङ प्यासेन्जर कार्ड भर्नुपर्छ. जैविक सुरक्षालाई जोखिममा पर्ने कुनै पनि सामान जस्तै खाद्य पदार्थ, पशु उत्पादनहरू, बोट बिरुवा र काठका सामग्रीहरू आफूसँग छ भने उक्त कार्डमा लेख्नुपर्छ. बायोसेक्युरिटी अधिकारीहरूले कार्डमा लेखिएका सामानहरूको निरीक्षण गर्छन् र ती सामानहरू सुरक्षित छन् कि छैनन् देशभित्र लग्न दिने कि नदिने, फिर्ता पठाउने या त्यसको विनाश गर्ने भनेर निर्णय गर्दछन्. सेल्फ भन्छन् कि अस्ट्रेलियामा धेरै वस्तुहरूलाई अनुमति प्रदान गरिन्छ र विभागले विशेष आयात अनुमति प्रदान नगरेसम्म हानिकारक किरा र रोगहरू निम्त्याउने वस्तुहरूलाई भने निषेध गरिएको छ.
Fresh fruit could bring in live insects or plant diseases that we don't have. Just to give you an example, a piece of fruit that entered Queensland a number of years ago brought in papaya fruit fly, and in 1 year alone it was $20 million worth of lost exports to the Queensland economy through the introduction of that particular pest, just in mango exports to Japan alone. So it's really important that those kind of products don't come into Australia unless they're allowed to under special permission.
अस्ट्रेलिया जनावरसँग सम्बन्धित रोगहरूबाट मुक्त छ, जस्तै खुट्टा र मुखका रोग, एभियन इन्फ्लुएन्जा H5N र अफ्रिकन स्वाइन फिभर. यस्ता रोगहरूले महामारी सुरु गर्न सक्छन् जसले देशको कृषि अर्थव्यवस्थामाथि नकारात्मक प्रभाव पार्दछ. त्यसैले आफूले कुनै मासुको उत्पादन ल्याइएको छ भने त्यसको बारेमा पहिले नै जानकारी दिनुपर्ने उनी बताउँछन्.
So a piece of undeclared meat products such as dried beef or pork products, salamis or sausages, could introduce foot and mouth disease or African swine fever, which could cost Australian economies like billions of dollars to try and eradicate. So the consequences to everyone is a price of meat or pork products that you'll find in your supermarket would rise substantially if something like swine fever or foot and mouth got in. And of course, with less products being available on the shelf, the quality declines and the price goes up.
त्यस्तै यात्रुहरूले ताजा पानीको माछालाई ल्याउन नपाउने उनले बताए. माछा ल्याउने हो भने त्यो नुनिलो पानीको हुनुपर्छ र तिनको भित्रका सबै अङ्गहरू निकालिएको हुनुपर्छ.
You aren't allowed to bring filleted fish except for fish from freshwater species such as salmon and trout, but any sea fish or ocean fish, as long as they're filleted, there's no limit on them. But if you're going to bring the whole fish, it must be gutted and gilled. It must have the insides of the fish removed, and there's a 10 kilo limit on that. Once again, the disease carrying aspects of the fish would be in the guts and gills of the particular fish.
दुध भएका पदार्थ, केक, मह र समुद्री खाना लगायत अन्य खाद्य पदार्थहरूको निरीक्षण गरिन्छ र चामल, दाल र बालीको बिउ जस्ता वस्तुहरू सामान्यतया निजी प्रयोगको लागि देशमा प्रवेश गर्न प्रतिबन्धित छन्.
Bags of rice, bags of pulses such as seeds, beans, chickpeas, soybeans, lentils, mung beans. These are all the things that Australia is really good at growing, and because we're good at growing, we're able to export our surplus stocks to the rest of the world. We're making money for the country. And so if you bring these commodities in from overseas, they could very well have new diseases. So crop seeds also, such as wheat, barley, raw peanuts, they also fit into that same category.
कुनै वैध आयात अनुमति बिना अण्डा, जीवित जनावरहरू, बिरुवाहरू, कटिङहरू, काठका उत्पादनहरू र अन्य जैविक सामग्रीहरूलाई पनि अनुमति छैन. यद्यपि रोप्नको लागि बिउलाई भने अनुमति दिने सम्भावना रहेको सेल्फले बताए.
Seeds for sowing must be declared, as they may be permitted, but we need to check our database to make sure that that particular species of seed is permissible or allowed to come into the country. And also, any seeds that anyone wants to bring in, they must be commercially packaged and must have the correct botanical name on the packaging so that we can check to make sure that particular species is permitted.
यी सामानहरू आफूले ल्याएको छु भनेर सुरुमै नभनेमा जरिवाना तिर्नुपर्ने उनले बताए.
र अस्ट्रेलियामा आउँदाखेरि के कस्ता सामग्रीहरू ल्याउन निषेध गरिएको छ र के कस्ता सामग्री चाहिँ ल्याउन पाइन्छ भन्ने सम्बन्धमा अब अझै पूर्ण रिपोर्ट चाहिँ तपाईँले हाम्रो वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ. साथै अब ती त भए अस्ट्रेलियाबाट नेपाल चाहिँ के अब नेपालबाट अथवा भनौँ अब बाहिर विदेशबाट अस्ट्रेलिया के ल्याउन पाइन्छ भन्ने कुराहरू होइन, तर अब अस्ट्रेलियाबाट नेपाल जाँदा अस्ट्रेलियाबाट बाहिर जाँदा चाहिँ के कस्ता कुरा लैजान पाइन्छ त्यसको बारेमा पनि पुरा रिपोर्ट हाम्रो वेबसाइटमा गएर पढ्न र सुन्न सक्नुहुनेछ. ठेगाना हो sbs.com.au/नेपाली. र अब यो अन्तिम विश्राम लिउँ र अन्तिम विश्रामपछि हामी 14 पिक्सका बारेमा कुरा गर्नेछौँ. र यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ एसपिएस रेडियोमा. नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ, म सुनिता पोखरेलको साथमा. र अघि विश्राममा जानुभन्दा अगाडि भने चाहिँ अब 14 पिक्सकै बारेमा कुरा गरौँ होइन. अब निर्मल पूर्जा र उनको साहसको चर्चा यति बेला विश्वभर नै भइरहेको छ. 7 महिनामा 14 8000 मिटर अग्ला हिमाल चढेर विश्व कीर्तिमानी राखेका उनको मिसन इम्पोसिबल र यसले आफूहरूलाई ऊर्जा दिएको भन्ने पोस्टहरूले यति बेला सामाजिक सञ्जाल भरिएका छन्. हामीले नेटफ्लिक्समा हेर्न सकिने उक्त डकुमेन्ट्री एर एक गैरावासीय नेपालीको सफलताको यो उचाइबारे चाहिँ एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङसँग कुरा गरेका छौँ. अब सोही कुराकानी सुन्नतर्फ लागौँ. 14 पिक्स हेर्नुभयो, मैले स्ट्याटस पनि देखाएको थिएँ, कस्तो लाग्यो त?
हजुर हेरियो, धेरै दिनको प्रयासपछि बल्ल फुल भिडियो हेर्ने मौका पाएँ. एकदमै धेरै राम्रो, भनौँ न एक्साइटमेन्ट भयो त्यो स्ट्याटसमा लेखे अनुसार नै. लाइफ एन्ड डेथ मोमेन्टहरू पनि होइन देखियो त्यस्तो, भनौँ न अब कसैले ट्राई नगरेको चाहिँ अब काम चाहिँ अब हाम्रो निर्मलजी र टिमले गर्नुभयो. हामी त एकदम म त एकदमै प्राउड. एक दुई ठाउँ चाहिँ वास्तवमा अलिअलि जस भनौँ न आँखा पनि र साथ थियो कि
यसले अब अन्तर्राष्ट्रिय स्तरमा के अब नेपालको नेपालीहरूको भनौँ न विशेष गरेर अनि त्यसै गरेर अब यो जुन पर्वतारोहण क्षेत्र रहेको छ यसलाई चाहिँ तपाईँले हेर्दाखेरि चाहिँ अब कस्तो इम्प्याक्ट पारिरहेछ जस्तो लाग्छ कि यो 14 पिक्स आइसकेपछि नेपालीको बारेमा एउटा पर्सेप्सन जुन रहेको थियो त्यसलाई चाहिँ झन् इस्टाब्लिस गर्दै हो कि अब गोर्खाली भनिसकेपछि होइन जस्तो मानिसहरूको कुराहरू आउँछ तपाईँले चाहिँ कस्तो पाउनु भएको छ कि प्रतिक्रियाहरू
डेफिनेटली अब गोर्खाली नेपाली भनेपछि पहिले नै अब ब्रेभरी र होइन अब उसकोमा चाहिँ नम्बर वानै आउँछ अब यसलाई अब इन्हान्स गरे जस्तो देखिन्छ डेफिनेटली गरेको छ अब उहाँ निर्मलजीले नै त्यो त्यहाँको चाहिँ अब डकुमेन्ट्रीमा एक दुई ठाउँमा चाहिँ भन्नुभएको छ अब इफ टु वाज एनी वान एल्स अलग पब्लिसिटी हुन्थ्यो तर अब अहिले चाहिँ नेपाली माउन्टेनियरिङ इन्डस्ट्रीको लागि चाहिँ एकदमै राम्रो कुरा हो
नेपालीदेखि बाहेकबाट पनि केही त्यस्तो प्रतिक्रिया यसलाई लिएर पाउनु भएको छ कि छैन
यो विषय मैले अरूसँग त कुरा गर्न पाएको छैन अब नेपालीहरूबाट चाहिँ सुनेको एकदमै राम्रो लाग्यो सबैलाई सबैले एकदमै होइन अब कोरेजियस एटेम्प्ट हो र एक्चुअली प्लान गरेर होइन अब यो छैन अब एक्जिक्युट गर्नु चाहिँ ठुलो कुरा हो नि त होइन 7 महिनामा 14 पिक्स भन्ने कुरो त यो त चाहन्छु नि कुरा गरेर कसैले गरिहाल्छ कति 16 इयर्समा र उहाँले 7 मन्थ्समा गरेको त्यही भएर अब त्यो उसको नामै प्रोजेक्ट पोसिबल होइन प्रोजेक्टको नामै फिटिङ थियो
है अनि के अरे तपाईँले स्ट्याटसमा आफ्नो त्यो फेसबुकको स्ट्याटसमा चाहिँ लेख्नु भएको छ सहयोगको लागि मलाई म भाटौँ पनि आएको तर मैले त्यतिखेर सहयोग गर्न पाइनँ भन्नुभएको थियो कस्तो खालको अप्रोच थियो त्यो चाहिँ त्यतिखेर सहयोग गर्न माग्न आउँदाखेरि चाहिँ
हजुर अब कस्तो भने उहाँले अलिकति यस म्यासेन्जरमा एउटा म्यासेज त गर्नुभयो मैले पनि त्यति गरिनँ फेरि पछि फलोअप पनि भएन त्यतिकै हरायो होइन तर यस्तो भएर छ धेरै राम्रो काम भएर छ होइन अलिकति मैले रिग्रेट पनि फिल भएको छ अहिले पनि अब कतै माध्यमबाट गर्नु पर्ला जस्तै लागिरहेको छ उहाँलाई पर्सनली कङ्ग्रेचुलेसन
अब अहिले त पुरै बिजी हुनुहुन्छ होला होइन पुरै सबैतिर अब प्रिमियर गर्दै हिँड्नलाई कति मैले ट्विटरमा कतातिर एन्टार्क्टिकातिर अब भने जस्तो पनि देखेको थिएँ अब एडभेन्चर जारी राखेको छ अब अन्त्यमा चाहिँ केही भन्न चाहनुहुन्छ अब अलिकति एनआरएनएको पनि कुरा गरौँ कस्तो छ अब केही अब आगामी अब आगामी दिनहरूमा चाहिँ कार्यक्रमहरू केही ल्याउने त्यस्तो अब के छ प्लानिङहरू चाहिँ
डेफिनेटली अब यस्तो छ म अब यो टिम कुराहरू चाहिँ अब टिमसँग सेयर गर्छु होइन अब हाम्रो मोटो भनेको नै अब गाह्रो पिरो परेको मान्छेलाई सहयोग गर्ने अब राम्रो गरे मान्छेलाई हामीले रिवार्ड गर्ने त्यस्तै होइन अब मेन कुरा हो अब उहाँलाई कमसेकम लेटर चाहिँ पठाएर पो गर्न सकिन्छ कि भन्ने कुरा मैले सोचिरहेको छु अब म यहाँ टिमसँग सल्लाह गरेर अब के गर्न सकिन्छ कि यस्तो उहाँलाई मात्रै होइन उहाँको टिमलाई होइन किनभने टिम बिना त कोही के गर्न सक्दैन तर लिडरसिप भन्ने ठुलो कुरा हो कि आइडिया जम्मा गर्नु अनि त्यसलाई चाहिँ होइन प्लानिङ गरेर टिम जम्मा गरेर त्यसलाई रियालिटीमा परिवर्तन गर्नु ठुलो कुरो हो त्यसमा उहाँको ठुलो आँट छ त्यस कारणले यस्तो उहाँको नाम आउँछ भने चाहिँ र वी थिङ्क होल टिम
र अब निर्मल पूर्जा र उनको साहसको चर्चा चाहिँ अब एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले पनि आफ्नो फेसबुक स्ट्याटसमा लेखेका थिए र सोही विषयमा हामीले कुराकानी गरेका थियौँ र विशेष गरेर अब यो मिसन पोसिबल तपाईँले पनि अब नेटफ्लिक्समा हेर्नुभएको छ भनेदेखि प्रतिक्रिया दिन सक्नुहुनेछ कस्तो लाग्यो के लाग्यो भनेर हामीलाई फेसबुक र ट्विटरमा @SBS नेपालीमा जुनसुकै समयमा पनि प्राप्त गर्न सक्नुहुनेछ तर यति भन्दै अब चाहिँ गीत सङ्गीत सुन्नतर्फ लागौँ शिवाङ्गी भायना र नेहा करोडेको स्वरमा सोल्टिना बोलको यो गीत अब कार्यक्रमको अन्तिम प्रस्तुति स्वरूप र अब कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ अब कार्यक्रमबाट बिदा लिने समय भएको छ र अब जाँदा जाँदै चाहिँ आजका प्रमुख समाचारहरू सुनिहालौँ उप प्रधानमन्त्री बर्नबी जोयसमा कोरोना संक्रमण पुष्टि क्विन्सल्यान्ड र नर्दर्न टेरिटोरीले 80% खोप लक्ष्य पुर्याए र नेपाली कङ्ग्रेसको महाधिवेशनमा संस्थापन इतरमा सभापति पदका लागि साझा उम्मेद्वार छान्न छलफल जारी यसका साथसाथै अब आजको कार्यक्रमबाट म सुनिता पोखरेललाई बिदा दिनुहोस् आगामी आइतबार फेरि भेटौँला त्यतिन्जेलसम्मको लागि हस्त नमस्ते
लाइक शेयर र कमेन्ट गर्नुहोस् SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्